السلام علیکم ورحمۃ اللہ وبرکاتہ. حدیث کی اہمیت اور ضرورت، پیج نمبر 154. تھوڑا سا ہم اس کو، یہ والے پیج کو ریپیٹ کریں گے. قبولیت اور عدم قبولیت کے اعتبار سے احادیث کی قسمیں. نحمدہ ونصلی علی رسولہ الکریم، اما بعد، فاعوذ باللہ من الشیطان الرجیم، بسم اللہ الرحمن الرحیم. رب اشرح لی صدری ویسر لی امری واحلل عقدۃ من لسانی یفقہوا قولی. اللہم ارنا الحق حقا وارزقنا اتباعہ وارنا الباطل باطلا وارزقنا اجتنابہ، آمین یا رب العالمین. جیسے کہ ہم لوگ حدیث حسن اور حدیث ضعیف کا فرق ہم نے دیکھا تھا کہ شروع زمانوں میں حسن کی اصطلاح موجود نہیں تھی، ٹرم موجود نہیں تھی، حسن کو ضعیف ہی میں شمار کیا جاتا تھا. لیکن بعد کے ادوار میں صحیح اور ضعیف احادیث کے درمیان ایک نئی اصطلاح حسن کی وجود میں آئی. ضعیف احادیث میں ان کا درجہ سب سے بلند تھا کیونکہ تمام صحیح حدیث کی شرائط پر پوری اترتی تھی، صرف ایک قوت ضبط یعنی حافظے کی کمی پائی جاتی تھی جس کی بنا پر اس کو ضعیف میں ڈال دیا گیا تھا. اب ہم دیکھتے ہیں کہ پھر صحیح لذاتہی اور صحیح لغیرہی. صحیح لذاتہی کے بارے میں ہم پیچھے پڑ چکے کہ پانچ شرائط پر پوری ہونی چاہیے صحیح حدیث، یعنی وہ اپنی ذات کے اعتبار سے بھی صحیح ہے، ہر اعتبار سے صحیح ہے. لیکن اب یہ جو صحیح لغیرہی ہے، یہ اپنی ذات میں حسن ہوتی ہے، یعنی حدیث ہے تو وہ صحیح ہی، یعنی حسن کا درجہ رکھتی ہے. لیکن چونکہ اس کی دوسری سندیں اتنی قوی ہوتی ہیں، یعنی وہ حدیث کوئی دوسری سند کے ساتھ، دوسرے صحابہ کے ساتھ یا دوسرے راویوں کے ساتھ جو پہنچتی ہے، تو وہ بہت زیادہ قوی ہوتی ہیں، یعنی وہ بہت صحیح ہوتی ہیں. اس لیے پھر وہ حدیث کیا ہوتی ہے، ایکچولی صحیح کے درجے پر پہنچ جاتی ہے. تو ایکچولی اس کو پھر صحیح تو صحیح لذات ہی تو نہیں کہیں گے، یعنی وہ پرٹیکولر وہ حدیث کو جو جس راوی کے ساتھ وہ آئی ہے. جیسے مثال کے طور پر دیکھیں، ایک حدیث کو سمجھے عبداللہ بن عمر نے سنا تھا، ان سے نافع نے کسی اور نے سنا اس طرح سے، تو اب یہ حدیث تو صحیح چین کے ساتھ آئی ہے. اب ایک حدیث کو رسول اکرم سے ایک دوسرے صحابی نے سنا، انس رضی اللہ عنہ نے، پھر ان سے دوسرے اس طرح سے سنا. لیکن اب کیا ہوتا ہے، جو ادھر دوسرے صحابی انس رضی اللہ عنہ سے بعد میں بیچ میں ایک سلسلہ منقطع ہو گیا سمجھے، یا سلسلہ منقطع تو نہیں ہوا، یا اس کے جو راویوں کی تعداد تھی تو راویوں میں سے کسی ایک کا حافظہ کم تھا، کمزور تھا حافظہ، بڑھاپے میں کمزور ہو گیا تھا سمجھے، بعد میں وہ حدیثوں کو بھولنے لگے تھے. تو اب کیا ہوگا، چونکہ یہ جو عبداللہ بن عمر سے حدیث صحیح آ رہی ہے سیم، تو اب ہم کو معلوم تو پڑ گیا کہ یہ رسول اکرم نے بات ارشاد فرمائی تھی، یہ ایگزیکٹ صحیح ہے. لیکن وہ جو دوسری چین آ رہی تھی، اس میں ایک راوی کا حافظہ کمزور تھا تو وہ حسن تھی. تو اب کیا ہو گیا، چونکہ ادھر یہ پہلی حدیث اس کو سپورٹ کر رہی ہے صحیح حدیث، کہ دوسری چین سے رسول اکرم تک وہ بات صحیح پہنچی ہے، تو کیا ہو جائے گا، وہ حدیث جو حسن تھی وہ صحیح لغیرہی میں آ جائے گی. بات ہی سمجھ میں، کیوں صحیح لغیرہی میں آ جائے گی، کیونکہ دوسرے راویوں سے جو حدیث مروی ہے وہ اس چین میں کوئی کمزوری نہیں پائی جاتی، کسی کا حافظہ بھی کمزور نہیں تھا. تو اب کیا ہو جائے گا کہ وہ صحیح کے درجے پر پہنچ جائے گی، یہ بات ہے. اور اسی طرح سے پھر جو حسن حدیث ہے اور پھر ضعیف حدیث، تو جو حسن حدیث تو چار شرائط پر پوری اترتی ہے. اب اگر کوئی ایسی حدیث جو اپنی ذات میں ضعیف ہوتی ہے لیکن اس کی دوسری سندیں چونکہ قوی تر ہوتی ہیں، اس لیے یہ حسن کے درجے پر پہنچ جاتی ہے. یعنی ایک حسن حدیث تھی جو اپنی چار شرائط پر پوری اتر رہی تھی، اور ایک ضعیف حدیث ہے سمجھے، لیکن وہ ضعیف حدیث دوسری چین سے ضعیف آ رہی ہے، لیکن ایک چین سے حسن ہمارے پاس آ رہی ہے. اب چونکہ اس کا ایک طرف اس کا حسن حدیث ہونا ثابت ہے، تو اس وجہ سے پھر کیا ہو جائے گا کہ چونکہ وہ حدیث کا جو متن ہے ایگزیکٹ وہی ہے جو ادھر حسن حدیث کا ہے، جو ضعیف حدیث کا متن ہے، تب کیا ہو جائے گا، چونکہ باقی شرائط پر پوری اتر رہی ہے وہ، اور ادھر متن بھی ہمارے پاس حسن حدیث میں موجود ہے، تو پھر اس کو کیا کہیں گے، حسن لغیرہی. یہ تھی تو یہ ایکچولی ضعیف، لیکن اس سے ملتی جلتی دوسری تمام احادیث صحیح سند کے ساتھ بھی آئی ہیں، تو وہ پھر حسن لغیرہی ہو جائے گی. وہ میرے سمجھ آئی ہوگی بات. اب ہم دیکھتے ہیں صحیح الاسناد اور حسن الاسناد. صحیح اسناد تو ہم سب جانتے ہیں کہ وہ جو پانچ شرائط جو پوری ہوتی ہیں اس میں پوری اترنا چاہیے. بعض اوقات علماء حدیث صحیح کے بجائے صحیح الاسناد کی اصطلاح استعمال کرتے ہیں. حدیث سند کے اعتبار سے تو صحیح ہوتی ہے اور پہلی تین شرطوں پر پوری اترتی ہے، یعنی سند متصل ہو، راوی عادل ہوں اور ضابط ہوں، لیکن آخری دو شرطوں کے بارے میں خاموشی اختیار کی جاتی ہے، یعنی ممکن ہے کہ اس میں علت ہو یا یہ شاذ ہو۔ تو یعنی اگر تین باتیں صحیح ہوں حدیث کی شرائط میں لیکن دو باتوں میں کچھ کمی پائی جائے یا اس کے بارے میں مزید چھان بین کی ضرورت ہو تو پھر اس کے بارے میں محدثین خاموشی اختیار کرتے ہیں، تو پھر ایسی حدیث کو صحیح الاسناد اور حسن الاسناد کہتے ہیں۔ تو حسن کی جو شرائط ہیں وہ چار ہیں اور اوپر کی پانچ تھی۔ تو بعض اوقات علماء حدیث حسن کی بجائے حسن الاسناد کی اصطلاح استعمال کرتے ہیں۔ حدیث سند کے اعتبار سے تو حسن ہوتی ہے اور پہلی دو شرطوں پر پوری اترتی ہے، سند متصل ہے، راوی عادل ہے، لیکن آخری دو شرطوں کے بارے میں خاموشی اختیار کی جاتی ہے کہ ممکن ہے کہ اس میں علت ہو یا شاذ ہو۔ پھر جو بہت ہی ماہر محدثین ہیں پھر اس کو پرکھتے ہیں اور پھر اس کو، ویسے تو یہ حدیث صحیح ہی ہوتی ہے لیکن اسناد میں ان کو کچھ نہ کچھ اگر کچھ خرابی نظر آئے کہ ہو سکتا ہے ان کے لیول کا وہ اس میں راوی موجود نہ ہو تو پھر وہ خاموشی اختیار کرتے ہیں۔ اب یہ جو بات آ رہی ہے آگے، یہ ہمارے لیے بہت کارآمد بات ہے سمجھنے کے لیے، کیونکہ بہت ساری انہیں باتوں کو لے کر جو منکرین حدیث ہے وہ حدیث کا انکار کر دیتے ہیں، کہتے ہیں کہ اچھا ہم حدیثوں کو کیوں مانیں، حدیثوں میں تو کنٹرڈکشن ہوتا ہے یا ایک حدیث دوسرے حدیث کے خلاف جاتی ہے تو ہم نہیں مانیں گے حدیث کو، اور بھی بہت ساری وہ وجوہات پیش کرتے ہیں۔ تو خیر ان کو تو اعتراض کرنا ہی ہے اور وہ حدیثوں کو ماننا نہیں چاہتے، اس لیے وہ نئے نئے اعتراضات لاتے رہتے ہیں، لیکن الحمدللہ دیکھیں جو صحیح حدیث ہوتی ہے اس میں کنٹرڈکشن ہو ہی نہیں سکتا، یہ ہمارے سمجھ کی کمی ہو سکتی ہے یا ہم نے اس کو صحیح طریقے سے سمجھا نہیں ہوتا۔ جیسے کہ مثال کے طور پر رسول اکرم نے پہلے قبرستان جانے سے منع کیا تھا، بعد میں اس کی اجازت دے دی تھی، تو ایک حکم منسوخ ہو جاتا ہے اور دوسرا اس کا ناسخ ہوتا ہے۔ شروع میں ہو سکتا ہے کہ جیسے عبداللہ بن عباس ایک روایت کرتے ہیں کہ ہر پکی ہوئی چیز کے لیے وضو ہے، کہ آپ نے جو بھی پکی ہوئی چیز کھائی ہو وضو کرنا پڑے گا، لیکن ہو سکتا ہے شروع شروع میں رہا ہو، بعد میں تو ختم ہو گیا، تو خود رسول اکرم نے کتنی دفعہ کھانا کھایا پکا ہوا اور اس کے بعد وضو نہیں کیا۔ اور قبرستان جانے کے بارے میں آتا ہے یا پھر اور بھی ایسی بہت ساری احادیث ہیں تو ناسخ اور منسوخ ہو سکتی ہے۔ تو اس کے لیے پھر ہم یہاں دیکھتے ہیں کہ محکم الحدیث اور مختلف الحدیث۔ محکم حدیث وہ مقبول حدیث ہے جو کسی اور حدیث سے متصادم یا متعارض نہیں ہو سکتی، یعنی ایک دوسرے سے ٹکرا نہیں سکتی نہ ہی ایک دوسرے کے خلاف ہو سکتی ہے۔ ایسی حدیثوں کو کسی تطبیق کی ضرورت نہیں ہوتی، یعنی ایک نارمل حدیث ہوتی ہے جو بالکل واضح انداز میں ہم سب کو سمجھ میں آ جاتی ہے۔ اور مختلف الحدیث وہ مقبول حدیث ہے جو کسی اور حدیث سے متصادم اور متعارض ہو لیکن جمع اور تطبیق کے ذریعے ان کا جو کنٹرڈکشن ہے وہ ختم کیا جا سکتا ہے، جیسے ایک حدیث کو عام قرار دیا جائے اور دوسری کو خاص۔ جیسے کہ مثال کے طور پر دیکھیں رسول اکرم صلی اللہ علیہ وسلم نے فرمایا تھا کہ اپنی آخری نماز وتر کو بناؤ، ہے نا، یہ آپ کا حکم تھا، لیکن رسول اکرم صلی اللہ علیہ وسلم سے ثابت ہے کہ آپ آخر میں دو رکعت نفل کبھی کبھار بیٹھ کر پڑھا کرتے تھے وتر کے بعد۔ اب بظاہر کیا لگ رہا ہے دونوں حدیثوں میں، بظاہر تو ہمارے سمجھ کی کمی کی وجہ سے کنٹرڈکشن لگ رہا ہے نا، کہ اچھا رسول اکرم کا عمل تو خود یہ تھا کہ وہ دو رکعت نفل پڑھتے تھے وتر کے بعد، جبکہ آپ نے کیا فرمایا کہ اپنی آخری نماز وتر کو بناؤ۔ تو اس کو اب دونوں کو تطبیق دینا کہیں گے کہ کیسے دونوں کے اختلاف کو ختم کیا جائے۔ تو رسول اکرم کا قول اور عمل دیکھا جائے گا، تو آپ کا جو قول ہے ایکچولی وہ حکم ہے، تو حکم پریفریبل ہوگا، اس کو پریفرنس دیا جائے گا، اور جو آپ کا عمل ہے اس کو عام کر دیا جائے گا، کیونکہ آپ کا عمل آپ کے لیے خاص ہو سکتا ہے ہمارے لیے نہیں، تو آپ کا جو حکم ہے وہ ہمارے لیے زیادہ خاص ہے، تو اس طرح سے تطبیق دینا کہتے ہیں۔ تو صحیح احادیث میں تعارض یعنی کنٹرڈکشن، صحیح احادیث میں تعارض ناممکن اور محال ہے، یعنی پاسبل ہی نہیں ہے، جیسے کہ پہلے بیان کیا جا چکا ہے۔ بعض اوقات ہم کو تعارض یعنی وہی کنٹرڈکشن محسوس ہوتا ہے لیکن غور و فکر سے اسے دور کیا جا سکتا ہے۔ احادیث میں تعارض کو دور کرنے کے لیے چار باتوں پر عمل کرنا ضروری ہے۔ پہلا ہے الجمع والتطبیق، دوسرا الناسخ والمنسوخ، تیسرا راجح والمرجوح، اور چوتھا التوقف۔ جمع اور تطبیق، صحیح احادیث میں कन्फ्लिक्ट एंड कंट्रडिक्शन को दूर करने का पहला तरीका यह है कि दोनों हदीसों में जमा और तदबीक की जाए, पहली हदीस को मुतलक करार दिया जाए और दूसरी को मुकय्यद, पहली को आम और दूसरी को ख़ास करार दिया जाए। ठीक है, जैसे कि अभी हमने वितर की नमाज के बारे में पढ़ा। दूसरा है नासिख व मनसूख, और ये आप कुरान में पढ़ चुके होंगे अल्हम्दुलिल्लाह कि माननसख मिन आयतिन और नुनसिया नातिब खैर मिनहा और मिसलिहा, है ना, सूरह बकरा की आयत है कि हम कोई आयत मनसूख नहीं करते लेकिन या तो उसकी जैसी ले आते हैं या उससे बेहतर ले आते हैं। तो नासिख और मनसूख जिस तरह से कुरान में है उसी तरह से अहादीस में भी है। अगर दो सही अहादीस में जमा और तदबीक की कोई सूरत मुमकिन ना हो तो फिर देखा जाएगा कि कौन सी हदीस नासिख है और कौन सी मनसूख। तारीख से मालूम होगा कि रसूल अकरम सल्लल्लाहु अलैहि वसल्लम का इब्तिदाई हुक्म क्या था और आखिरी हुक्म क्या था। इब्तिदाई हुक्म को मनसूख और आखिरी हुक्म को नासिख समझा जाएगा, यानी जो काम रसूल अकरम ने अपनी आखिरी उम्र में किए या आखिरी उम्र में जिन बातों की इजाज़त दी वही एप्लीकेबल हो गए, जो पुराने थे उसको नासिख मनसूख समझा जाएगा। जैसे कि नहीं तो कुम अनजियारत अलकुबरी फजूरुहा, सही मुस्लिम की हदीस है कि मैंने तुम्हें पहले कब्रों की ज़्यारत से मना किया था लेकिन अब कर सकते हो। और दूसरी मिसाल है नासिख और मनसूख रसूल अकरम के किसी सहाबी कौल से भी साबित होते हैं, जैसे कि जाबिर बिन अब्दुल्ला का बयान है, रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम के अहकामात में से आखिरी अमल ये था कि आग पर पकी हुई चीज़ के इस्तेमाल के बाद वज़ू की ज़रूरत नहीं। ठीक है, बात समझ में आ गई, क्योंकि अब्दुल्ला बिन अब्बास रदियल्लाह अन्हुमा, चूँकि वो तो कम उम्र थे ना और मदीना में ज़्यादा साथ नहीं गुजरा उनका रसूल अकरम का, तो उनको पहली बात याद रह गई होगी, हो सकता, तो वो कहा करते थे कि आग पर पकी हुई चीज़ों के लिए वज़ू है। तो अब्दुल्ला बिन अब्बास और अब्दुल्ला बिन उमर ने उनसे फिर बातचीत की और आर्ग्यू किया उनसे और कहा कि इन इल्मी बहस हुआ करती थी उन लोगों की, कहने लगे कि अच्छा तो फिर क्या मैं गर्म पानी पर भी वज़ू करूँ, यानी अगर मैंने गर्म पानी पी लिया तो क्या मैं उस पर भी वज़ू करूँगा। तो अब्दुल्ला बिन अब्बास की बात खुद बखुद समझ में आ गई थी, उन्होंने अपने फतवे से रुजू कर लिया था। तो रसूल अकरम का जो आखिरी अमल क्या था कि आग पर पकी हुई चीज़ों के लिए वज़ू नहीं है। तीसरा राजह वल मरजू, ये तो हम ये जुमला आप लोग बहुत सुनते होंगे कि किसको तरजीह दी गई, है ना, किसको ज़्यादा अहमियत दी गई, किसको ज़्यादा प्रेफरेंस दिया गया। अगर दो सही अहादीस में जमा और तदबीक भी मुमकिन ना हो और दोनों में से किसी एक को मनसूख करने के लिए कवी दलील भी मौजूद ना हो तो फिर दोनों में से पुख्ता हदीस को कमज़ोर हदीस पर तरजीह दी जाएगी, और तरजीह दी जाने वाली हदीस राजह कहलाती है और जिस पर उसे तरजीह दी जाती है उसे मरजूह कहते हैं। इसके भी 50 से ज़्यादा वजूहात हैं, जैसे कि सही हदीस को हसन हदीस पर तरजीह दी जाती है और हसन हदीस को ज़ईफ़ हदीस पर तरजीह दी जाती है। जैसे कि तयम्मुम के सिलसिले में दो हदीसें आई हैं, है ना, हमारी सोसाइटी में, स्पेशली इंडिया पाकिस्तान में, ये वाली हदीस जो ज़ईफ़ वाली हदीस है उसको ज़्यादा प्रेफरेंस देते हैं जिसमें दो मरतबा हाथ मारने का ज़िक्र है, और दूसरी हदीस में सिर्फ़ एक मरतबा हाथ मारने का ज़िक्र है। जैसे कि सुनन बैहक़ी की हदीस है, अत्तयम्मुम दरबतान दरबतुल्वजह व दरबतुल्यदैन इलमरफ़ैन, कि तयम्मुम दो ज़रबों पर मुश्तमिल है, चेहरे के लिए ज़मीन पर पहली मरतबा हाथ मारा जाएगा और दूसरी मरतबा दोनों हाथों पर कोहनियों तक मसा करने के लिए। यह हदीस ज़ईफ़ है, इसकी सनद में एक रावी अली बिन ज़बियान ज़ईफ़ है, इसलिए मरजूह है। और जो दूसरी हदीस है सही बुखारी के, दरबा बियदैहिल अर्द दरबतम वाहिदा, आप सल्लल्लाहु अलैहि वसल्लम ने अपने दोनों हाथों को एक मरतबा ज़मीन पर मारा, और ये सही बुखारी की हदीस है, तो इसको राजह करार दिया जाएगा। तो समझ में आई बात कि यानी बाज़ अवकात अहादीस में अगर दो बातें पाई जा रही हों तो फिर अगर उसमें जमा तदबीक देना भी पॉसिबल ना हो, नासिख व मनसूख भी ना हो, तो फिर उसको राजह और मरजूह में लिया जाएगा कि कौन सी हदीस की सनद ज़्यादा कवी है, ज़्यादा ऑथेंटिक है, उसको लिया जाएगा, तो उसको राजह करार दिया जाएगा। और एक है तवक्कुफ़, अगर दो हदीसों में तवील गौर व फ़िक्र के बाद भी एक दूसरे पर तरजीह देना भी मुमकिन ना हो तो ऐसी रिवायत पर अमल करने में तवक्कुफ़ किया जाता है ताकि तरजीह की कोई ना कोई सूरत निकल आए, और ऐसा बहुत कम यानी शाज़ो नादर ही होता है। क़ुव्वत और मर्तबे के अतबार से अगर दो अहादीस एक ही दर्जे की हों और उन्हें एक दूसरे पर तरजीह देना भी मुमकिन ना हो तो ऐसी हदीस मुज़तरब कहलाती है। तो इससे फिर क्या पता चला कि अगर बाज़ औक़ात ऐसा हो जाए, और ऐसा बहुत ही कम होता है, यानी बहुत ही कम शाज़ो नादर, तो फिर खामोशी अख्तियार की जाएगी। और ऐसी हदीस को मुस्तरब, यानी जिसमें थोड़ी सी बेचैनी पाई जाती है, जैसे हम कहते हैं कि हम कोई चीज़ में उसको सुकून नहीं मिल रहा है, तो उसके लिए खामोशी अख्तियार की जाएगी। फ़िक्हुल हदीस, फ़िक्हुल हदीस एक ऐसे इल्म का नाम है जिसमें अहादीस से फ़िक्ह के मसाइल का इस्तिंबात किया जाता है, यानी मसाइल का हल निकाला जाता है, अखज़ किया जाता है। कहाँ आया था ये लफ्ज़ इस्तिंबात का क़ुरान में, कुछ याद है आप लोगों को? याद नहीं आ रहा। सूरह निसा, ये इस्तिंबातुनहुम है ना, सूरह निसा में आया था ये लफ्ज़ जी। ये अल्फाज ऐसे अल्फाज जो बहुत स्पेशल होते हैं, क्योंकि इसके बारे में बहुत स्पेशल सारे वो बताए गए थे ना वजाहत, के कुएं से डोल निकालना, गहराई में जाना, यानी इसीलिए मसाइल का हल निकालने के लिए अहादीस पर गौर व फिक्र करना। तो अक्सर मुहद्दिसीन ना सिर्फ ये हदीस की मुख्तलिफ सनदों का पुख्ता इल्म रखते हैं, बल्कि आला किस्म की फ़िक्ही बसीरत भी रखते हैं। अब उनके नाम यहाँ दिए गए कि इमाम इब्न शहाब ज़ोहरी ताबई, इमाम अहमद बिन हम्बल, इमाम बुखारी, इमाम नसाई, इमाम शौकानी रहमतुल्लाह अलैह। एक फ़िक्हुल हदीस के नाम से स्पेशल एक किताब भी है जो इमाम शौकानी की है, जिसको उर्दू में ट्रांसलेशन किया गया है, ट्रांसलेट किया गया उसको उर्दू में। जैसे इमाम बुखारी का तो आप लोग सही बुखारी पढ़ ही रहे होंगे कि क्या है एक जुमला उनके लिए जो इमाम बुखारी के लिए कहा जाता है कि फ़िक्हुल बुखारी फ़ी तराजिम ही है ना, कि इमाम बुखारी की फ़काहत जानना हो तो उनके तराजिम को देख लीजिए। और तराजिम से मुराद क्या है? जो अबवाब बांधे हैं सही बुखारी के। तो अगर इमाम बुखारी की फ़काहत को, यानी कितने इंटेलेक्चुअल थे वो, तो उनके अबवाब को देख लो कि कितने उनके अबवाब कितने बेहतरीन हैं, जिसकी वजह से मसाइल ख़ुद ब खुद समझ में आ जाते हैं कि उस टॉपिक के तहत वो कौन सी हदीस लाएंगे और उस हदीस में वो मसले का हल बताएंगे, तो अबवाब से ही पता चल जाता है। तो ये बहुत मशहूर जुमला है सही बुखारी के लिए कि फ़िक्हुल बुखारी फ़ी तराजिम ही। तो तराजिम का मतलब ये नहीं कि ट्रांसलेशन, तराजिम के तीन मतलब होते हैं, और ये मिस्र में इसकी शुरुआत हुई थी। जो सीरत लिखी जाती है उसके लिए भी ये लफ्ज़ इस्तेमाल होता है, और जब किसी चीज़ का टॉपिक देना हो, उनवान देना हो, तो उसके लिए भी ये लफ्ज़ इस्तेमाल किया जाता है तराजिम का। तो फ़िक्हुल बुखारी फ़ी तराजिम ही याद रखेगा जुमला। तो इमाम बुखारी की फ़काहत अगर देखना हो तो उनके जो तराजिम के अबवाब हैं, यानी उस जो टॉपिक को देते हैं उसी से पता चल जाता है। तो जैसे यहाँ लिखा है देखें कि अहादीस का निचोड़ उनवानात यानी तराजुम अबवाब में दर्ज करते हैं इमाम बुखारी, और इमाम नसाई भी, और इमाम शौकानी भी। इमाम शौकानी उनकी किताब नीलुल अवतार फ़िक्हुल हदीस की आला किताब है। तो बहरहाल खुलासा यह हुआ कि कबूलियत और अदम कबूलियत के अतबार से अहादीस की किस्में, कबूलियत और अदम कबूलियत के अतबार से अहादीस की दो किस्में, मकबूल और मरदूद। सही हदीसों और हसन हदीसों को मकबूल कहा जाता है, ज़ईफ़ और मौजू हदीसें मरदूद कहलाई जाती हैं। तीन असबाब के सबब हदीस मरदूद या गैर मकबूल या ज़ईफ़ हो जाती है। सनद के टूट जाने से हदीस मरदूद होती है, रावी के किरदार पर तान के सबब हदीस मरदूद हो जाती है, और सक़ा रावियों से अख्तिलाफ़ के सबब हदीस ज़ईफ़ या गैर मकबूल हो जाती है। पाँच शरायत पर पूरी उतरने वाली हदीस को सही हदीस कहते हैं, और हसन हदीस के किसी रावी का हाफिज़ा कमज़ोर होता है, हसन हदीसें बकिया चार शरायत पर पूरी उतरती हैं। अल्हम्दुलिल्लाह, तो ये वाला चैप्टर आपका कंप्लीट हुआ अल्हम्दुलिल्लाह, कि कबूलियत और अदम कबूलियत के अतबार से अहादीस की किस्में। अहादीस ज़ईफ़ा, ग्यारहवां बाब, बाब नंबर 11। हर वो रिवायत जो अपने अंदर हसन हदीस की ज़रूरी शरायत नहीं रखती वो ज़ईफ़ कहलाती है। ज़ईफ़ ज़ोफ़ से है, यानी कमज़ोर। जैसे कि पीछे हमने पढ़ा था, याद होगा कि हसन होने के लिए चार शर्तें हैं, यानी ये चार शर्तों में से कोई एक शर्त भी ना पाई जाए तो हदीस ज़ईफ़ हो जाती है। ज़ईफ़ हदीस को मरदूद भी कहते हैं, और ये एक हदीस गैर मकबूल है। ज़ईफ़ हदीस या तो सनद के अतबार से गैर मुत्तसिल होती है, यानी डिसकन्टीन्यूएशन होता है उसकी चेन में, या फिर रावियों के किरदार पर एतराज़ात की वजह से कमज़ोर हो जाती है, यानी उसके रावी कमज़ोर होते हैं अपने किरदार के अतबार से, या उसमें कोई ऐसा मख्फी ऐब होता है जिसे इल्लत कहते हैं, या फिर उस हदीस के रावी से रावियों की मुखालफत करते हैं। ضعیف حدیث کو مسترد کیے جانے کے کیا اسباب ہیں وہ ہم دیکھتے ہیں. ضعیف حدیث یا مردود حدیث کو مسترد یعنی ریجیکٹ کیے جانے کے بہت سے اسباب ہیں، اور اس میں سے اہم یہ تین ہیں: سقوط سند یعنی راویوں کی سند کا منقطع ہو جانا، دوسرا راویوں کی عدالت پر تان یعنی کردار پر اعتراض کا وارد ہونا، تیسرا راویوں کا ثقہ راویوں کی روایت سے اختلاف کرنا. اس وجہ سے حدیث ضعیف ہو جاتی ہے. سقوط سند کے سبب مردود احادیث، ضعیف احادیث. سقوط سند یعنی سند کے ٹوٹ جانے سے حدیث ضعیف ہو جاتی ہے. بعض اوقات سند کا یہ سقوط ظاہری ہوتا ہے اور سب کی نگاہوں میں آ جاتا ہے، اور بعض اوقات سند کا یہ سقوط بہت ہی خفی چھپا ہوا ہوتا ہے، اور حدیث کا ایک ماہر عالم ہے اس کو پہچان سکتا ہے. تو اگر سقوط سند کے سبب مردود ضعیف احادیث ہیں تو اس میں دو قسم ہوں گی، سقوط ظاہری اور سقوط خفی. سقوط ظاہری کی وجہ سے جو حدیثیں ضعیف ہوتی ہیں وہ معلق، مرسل، معدل، منقطع کہلاتی ہے. یہ تو ہم پیچھے پڑ چکے ہیں تو آپ کو معلوم ہی ہوگا. اب سقوط خفی کے سبب جو حدیثیں ضعیف ہو جاتی ہیں وہ مدلس اور مرسل خفی. پیچھے میں نے آپ کو بتایا تھا نا، تدلیس یعنی کسی چیز کو اس میں ملا دینا، شک و شبہ پیدا کر دینا. سقوط ظاہری کے سبب ضعیف حدیثیں جو کہ معلق، مرسل، معدل یا منقطع ہو جاتی ہیں، اور سقوط خفی کے سبب حدیث مدلس یا مرسل خفی ہو جاتی ہے. معلق اس روایت یا حدیث کو کہتے ہیں یعنی جو لٹکی ہوئی ہے، جس کی سند میں ابتدا میں سے ایک یا ایک سے زیادہ راویوں کا ذکر لگاتار چھوٹ جائے. اور امام بخاری کی ایک تعلیق ہے، تعلیق یعنی وہی معلق حدیث. اب آپ سوچیں کہ اچھا امام بخاری تعلیق کیوں لائے ہیں صحیح بخاری میں، تو ایکچولی وہ صحیح حدیث کو سپورٹ کرنے کے لیے تعلیق لاتے ہیں، ورنہ وہ صحیح بخاری میں تعلیق موجود نہیں ہے. لیکن پہلے وہ صحیح حدیث لاتے ہیں، پھر اس کو سپورٹ کرنے کے لیے کوئی تعلیق لے کر آتے ہیں. ابو موسیٰ شریف سے روایت ہے کہ غط النبی صلی اللہ علیہ وسلم رکبتیہ حین دخل عثمان. عثمان جب حضرت عثمان رسول اکرم کے سامنے تشریف لائے تو رسول اکرم نے اپنے گھٹنوں کو ڈھانپ لیا. اس حدیث میں صحابی ابو موسیٰ شریف اور امام بخاری کے درمیان کی سند موجود نہیں ہے، اس لیے یہ حدیث یہاں معلق ہو گئی. اب آپ کو حیرت ہوئی ہوگی کہ معلق حدیث تو ضعیف ہوتی ہے اور صحیح بخاری میں ضعیف حدیث کیسے آ گئی. تو معلوم ہونا چاہیے کہ امام بخاری تراجم ابواب میں یعنی عنوانات میں بعض معلق احادیث لے آتے ہیں، چنانچہ اوپر آپ نے باب 112 کا حوالہ تو دیکھا لیکن حدیث نمبر نہیں دیکھا. اس یعنی مذکورہ والا حدیث اس مقام پر تو معلق ہے لیکن صحیح بخاری ہی میں دوسرے مقام پر یہ حدیث مختلف الفاظ کے ساتھ پوری سند کے ساتھ آئی ہے. صحیح بخاری باب مناقب عثمان بن عفان ابی عمرو القرشی، یہاں یہ حدیث صحیح ہے. ٹھیک ہے، تو معلق حدیث میں کیا ہوتا ہے کہ شروع میں ہی دو راوی، ایک یا دو راوی کا چھوٹ جانا. اب مرسل وہ حدیث ہے جس کی سند کا آخری حصہ یعنی تابعی سے اوپر کا حصہ ساقط، یہ وہ حدیث ہے جس سے صحابی کا نام ساقط ہو گیا ہو. اور مرسل حدیث میں اس بات کا بھی امکان ہو سکتا ہے کہ صحابی کے ساتھ کسی تابعی کو بھی حذف کر دیا گیا ہو، یعنی ان کا بھی نام غائب ہو. اس کی مثال یہاں ہم دیکھتے ہیں. امام مسلم کہتے ہیں مجھ سے محمد بن رافع نے، ان سے حجین نے، ان سے لیس نے، اور ان سے عقیل نے، اور ان سے ابن شہاب زہری 124 ہجری نے، اور ان سے سعید بن مسیب تابعی نے روایت کیا ہے کہ ان رسول اللہ نہا عن بیع المزابنۃ، کہ رسول اکرم صلی اللہ علیہ وسلم نے درخت پر لگے ہوئے پھل فروخت کرنے سے منع فرمایا. اس حدیث کی سند میں صحابی کا نام موجود نہیں ہے، تابعی سعید بن مسیب براہ راست رسول اکرم سے روایت کر رہے ہیں. پھر یہاں حیرت کی بات ہوتی ہے کہ اچھا مرسل حدیث تو ضعیف ہوتی ہے، پھر صحیح مسلم میں کیسے آ گئی ضعیف حدیث. تو معلوم ہونا چاہیے کہ اس مقام پر یہ حدیث مرسل ہے لیکن اس کا متن مکمل سند کے ساتھ صحیح بخاری حدیث 2146 اور صحیح مسلم حدیث 3780 میں آیا ہے. المعدل، معدل اس حدیث کو کہتے ہیں جس کی سند سے پے در پے ایک کے بعد ایک سے زیادہ قوی راوی ساقط ہو گئے ہوں، یعنی جس کی سند سے دو یا دو سے زیادہ راوی ساقط ہو گئے ہوں. حدیث معدل کی مثال امام حاکم کی وہ روایت ہے جو انہوں نے معرفت علم الحدیث میں قانبی سے روایت کی ہے، اور قانبی نے امام مالک سے، اور ان کے ابو ہریرہ نے فرمایا کہ رسول اکرم نے فرمایا، اپنے غلام کو اپنی استطاعت کے مطابق کھانا کپڑا دو اور اس کی استطاعت سے زیادہ کام مت لو۔ اس حدیث میں امام مالک تبع تابعی اور صحابی ابو ہریرہ کے درمیان دو راوی ساقط ہیں جو محمد بن عجلان اور ان کے والد عجلان ہیں۔ اس کا پتہ ہمیں ایک صحیح دوسری سند سے پتہ چلتا ہے جو صحیح مستخرج ابی عوانہ نے حدیث بیان کی ہے اپنی کتاب میں۔ تو یہ حدیث جو کہ دو لوگ اس میں غائب ہیں، یہ پھر معدل کے حکم میں چلی گئی۔ منقطع وہ حدیث ہے جس کی سند متصل نہ ہو، یعنی منقطع ہو، حدیث میں کسی راوی کا نام چھوٹ جائے، یا سند میں سے کسی مقام پر کسی مبہم شخص کا نام ہو۔ اس کی مثال ہے امام عبدالرزاق نے نعمان بن ابی شیبہ سے، انہوں نے امام سوری سے، انہوں نے ابو اسحاق سے، اور انہوں نے زید بن یوشے سے، اور انہوں نے حضرت حذیفہ سے مرفوعاً روایت کیا کہ رسول اکرم صلی اللہ علیہ وسلم نے فرمایا، اگر تم لوگ یہ منصب عمر کے حوالے کر دو تو وہ قوی اور امین ہیں۔ مستدرک حاکم۔ اس حدیث میں ایک راوی شریک امام سوری اور ابو اسحاق کے درمیان ساقط ہے، دوسرے لفظوں میں امام سوری نے اسے ابو اسحاق سے براہ راست نہیں سنا بلکہ شریک کے واسطے سے سنا۔ تو آپ دیکھیں کیسے پتہ چلا ہوگا کہ اس میں جو ایک راوی ہے وہ مسنگ ہے، کیونکہ ایک تو ڈیٹ آف ڈیتھ سے پتہ چلتا ہے کہ ان کے زمانے میں وہ شخص پایا ہی نہیں جاتا تھا، یا ان کے شہر میں وہ شخص کبھی گیا ہی نہیں، تو ان سے کیسے انہوں نے سنا ڈائریکٹ۔ تو دوسری جگہ سند سے مل جاتا ہے کہ فلاں فلاں ایک اور شخص بیچ میں موجود ہے، جیسے یہاں شریک کا نام دیا گیا ہے، تو یہاں پر شریک سے انہوں نے سنا تھا لیکن وہ نام یہاں پر مسنگ ہے، اس لیے پھر یہ حدیث کیا ہو گئی، معدل ہو گئی۔ تو یہ ہم پیچھے پڑھ چکے تھے اس کے مختصرا، لیکن یہاں اس کی ڈیٹیل دی گئی کیونکہ یہ خاص ضعیف احادیث کا چیپٹر ہے۔ تو حدیث ضعیف کیوں ہو جاتی ہے؟ بیچ میں سے چین کا بروکن ہو جانا، منقطع ہو جانا، اور اس کی پھر جو کیٹیگری ہم کو بتائی گئی ہے چار ہے، معلق، مرسل، معدل اور منقطع۔ اور یا تو پھر حدیث سکوت خفی کے سبب ضعیف ہو جاتی ہے، اور اس میں دو ہم کو کیٹیگری ملتی ہے، مدلس اور مرسل خفی، وہی ہم دیکھیں گے آگے ابھی۔ تو جو روایت کا طریقہ ہے اس کے اعتبار سے حدیث کی قسمیں اگر ہم دیکھیں گے تو یعنی کیا الفاظ ہم کو ملتے ہیں کہ صحابہ نے کس طرح سے رسول اکرم سے حدیث کو سنا تھا، اور پھر صحابہ سے تابعین اور تبع تابعین نے کس طرح سے حدیث کو سنا، اس کے کیا طریقے ہیں۔ تو ان الفاظ پر بھی تجزیہ کیا گیا ان الفاظ کا، اور اس کو بھی یعنی باریک بینی سے جانچا اور پرکھا گیا کہ کیا الفاظ ملتے ہیں۔ تو وہ والی حدیثیں کون سی کہلائیں گی جس میں سمے تو ہے، یعنی اس کا مطلب ہے کہ کوئی ایک صحابی نے نہیں سنا تھا بلکہ اس وقت مجلس میں بہت سارے صحابہ بیٹھے تھے اور سب نے سنا تھا۔ تو ایک راوی جب اپنے استاد سے اور استاد اپنے استاد سے جب کوئی حدیث روایت کرتا ہے تو جن الفاظ کے ذریعے وہ سند بیان کرتا ہے ان الفاظ کی علم حدیث میں بہت اہمیت ہے۔ اب آپ دیکھیں کہ ان الفاظ کو بھی بہت زیادہ اہمیت دی گئی۔ بعض راوی پورے اعتماد پر مشتمل الفاظ استعمال کرتے ہیں، اور بعض راوی تدلیس سے کام لیتے ہیں، یعنی وہ کیا کرتے ہیں، کچھ ایسا مبہم انداز میں بات کرتے ہیں کہ سمجھ میں نہ آئے کہ اچھا انہوں نے کسی سے سنا تھا یا کسی سے بس لے لیا تھا حدیث۔ تو جو مخصوص الفاظ ہیں آپ دیکھیں، سمعتو یعنی میں نے خود یہ سنا، حدثنا انہوں نے یعنی استاد نے ہم سے روایت کیا، اخبرنا انہوں نے یعنی استاد نے ہمیں اطلاع دی، قال انہوں نے یعنی استاد نے فرمایا، ان فلان فلان نے روایت فلان سے روایت ہے۔ ابھی جب ان کے الفاظ آ جائیں گے تو اس میں تدلیس کا اندیشہ ہوتا ہے کہ کچھ نہ کچھ چھپایا جا رہا ہے، تدلیس ہے، چھپی ہوئی چیز ہے کچھ۔ ہو سکتا ہے کہ راوی نے شیخ سے خود براہ راست سنا ہو، یا پھر بالواسطہ کسی اور کے ذریعے سے انڈائریکٹلی وہ روایت کر رہا ہو، اس لیے وہ جو ان والی حدیثیں ہیں وہ نہیں لی جاتی ہیں، پھر اس کو بھی پھر ضعیف کی کیٹیگری میں ڈال دیا جاتا ہے۔
تو یہ ان میں پانچ میں سے صرف جو
تدلیس، سکوت خفی کے سبب ضعیف حدیثیں، سکوت خفی کے سبب حدیث مدلس ہو جاتی ہے یا مرسل خفی ہو جاتی ہے۔ بعض وقت کچھ لوگ کیا کرتے تھے، جو محدثین ہوتے تھے، سند کے عیب کو چھپانے کے لیے یا چھپا رکھنے کے لیے اور ظاہری شکل کو حسین بنا دینے کے لیے صحیح معلومات کو چھپا دیتے تھے، اور اسی کا نام تدلیس ہے اصل میں۔ تو ایسی روایت کو مدلس کہتے ہیں اور راوی کو مدلس کہتے ہیں، یعنی حدیث مدلس ہوگی، جو انہوں نے روایت جو چین بیان کی وہ مدلس ہوگی، اور جو راوی ہے بیان کرنے والا وہ مدلس ہوگا۔ تدریس میں مدلس جو راوی ہوتا ہے قال اور ان کے الفاظ استعمال کرتا ہے، سمعت اور حدثنی کے الفاظ استعمال نہیں کرتا کیونکہ اس نے خود سنا نہیں ہوتا ہے، تو لہٰذا وہ الفاظ استعمال نہیں کرتا۔ اس کی بھی پانچ اقسام ہیں تدریس کی۔ اب دیکھیں اصل میں اس زمانے میں کیا ہو گیا تھا کہ لوگ اوتھینٹسٹی کے لیے بہت آخری حد تک جاتے تھے۔ جیسے یحییٰ ابن معین جو حدیث کے بہت مشہور امام گزرے ہیں، جیسے میں نے ان کے بارے میں ایک جملہ کہا تھا آپ کو یاد ہوگا کہ لوگ کہا کرتے تھے کہ یحییٰ ابن معین کی احادیث آنکھیں بند کر کے لے لو۔ کیوں؟ کیونکہ ان سب کو ان پر اتنا یقین تھا، کہا جاتا ہے کہ وہ اتنی باریک اور اتنی چھان بین اور چھان پھٹک کر کے حدیث لیتے تھے کہ اس میں ان اوتھینٹسٹی کا کوئی احتمال ہی نہیں رہتا تھا، کوئی ڈر نہیں رہتا تھا۔ سب کو یقین تھا، معلوم تھا کہ یحییٰ ابن معین نے حدیث لی ہے تو مطلب یہ 100% اوتھینٹک ہی ہوگی۔ اور آپ کو معلوم ہے ان کا طریقہ کار کیا تھا؟ ان کی جو کتاب تھی حدیث کی، یحییٰ ابن معین کی رحمہ اللہ علیہ، اور یہ امام احمد بن حنبل کے دوست تھے اور امام بخاری کے استادوں میں سے بھی آتے ہیں یحییٰ ابن معین۔ تو یحییٰ ابن معین کے بارے میں آتا ہے کہ جب تک وہ ایک ایک حدیث کو 100-100 سند کے ساتھ، یعنی 100 روایتوں کے ساتھ نہ لے لیتے، اپنی بک میں نوٹ ہی نہیں کرتے تھے۔ سبحان اللہ، آپ سوچیں، یعنی 100 سندوں کے ساتھ کیسے، مطلب کیا ہوگا اس کا؟ مطلب کہ ایک ہی حدیث، یعنی ایک ہی متن والی حدیث، اس کو ڈفرینٹ راویوں نے روایت کیا ہو۔ کیونکہ یحییٰ ابن معین تک آتے آتے یعنی تقریباً 250 سال 200 سال ہو چکے تھے رسول اکرم کی وفات کو، تب تک 200 سے 250 کا عرصہ۔ تو ظاہر سی بات ہے کہ جو حدیث ہیں، جو چین پھیل گئی تھی۔ اب آپ سوچ رہے ہیں کہ رسول اکرم کے صحابہ پہلے کوفہ آئے، بصرہ آئے، کچھ ادھر ادھر شام میں گئے، کچھ مصر گئے، اب وہاں سے دوسرے ان سے تابعین نے سنا، اب وہ تابعین بھی ڈفرینٹ شہروں میں پھیل گئے، پھر ان تابعین سے تبع تابعین نے سنا، پھر وہ ڈفرینٹ شہروں میں پھیل گئے۔ تو ایک ہی حدیث جو ایک روایت سے آ رہی تھی، اب وہ ڈفرینٹ اس کی چین بنتی چلی گئی۔ تو یحییٰ ابن معین ہر حدیث کو اپنے پاس، یعنی جا کر وہ لوگ ایسے، یعنی یحییٰ ابن معین مختلف شہروں میں جاتے اور سیم حدیث کو بیان کرنے والے اگر جو بھی راوی وہاں ہوتے ان سے وہ حدیث سنتے، اور اس طرح سے اس کی 100 چینیں ان کو مل جاتی۔ تو آپ سوچیں کہ کتنا کام کیا لوگوں نے حدیث کے لیے۔ تو اب پھر لوگ کیا کرنے لگے تھے کہ چین اچھی لگے، خوبصورت بن جائے یا اچھی مضبوط چین لگے، تو اب نہ بھی انہوں نے اگر کسی سے سنا ہوتا تو بیچ میں کسی کا نام ایڈ کر دیتے تھے تاکہ ان کی چین اچھی بن جائے۔ کچھ لوگ ایسا کرتے تھے جو لوگ چاہتے تھے کہ ان کی حدیث کی چین مضبوط ہو ایسا کہلوانے کے لیے، لیکن یہ تو غلط ہے۔ تو جو پھر ماہر محدثین تھے اس کو پہچان لیتے تھے کہ یہ چین میں کچھ نہ کچھ پرابلم ہے، کوئی چیز چھپی ہوئی ہے، لہٰذا اس کو نہ لیا جائے۔ تو کیسے چھپاتے تھے، اس کو تدلیس کیسے کی جاتی تھی؟ مدلس اپنے استاد سے روایت کرتا ہے، لیکن ایسی حدیث روایت کرتا ہے جو خود استاد سے نہیں سنی بلکہ کسی اور کے واسطے سے سنی، یعنی راوی سند کو بدل دیتا ہے۔ ایسی تدلیس کو تدلیس الاسناد کہتے ہیں۔ جیسے مثال کے طور پر، اب آپ لوگ سمجھے خبر شہر میں ہیں، اب آپ نے جو بھی آپ کے استاد ہیں، بہت سارے استاد ہوں گے، استاذہ سے آپ نے سنا سمجھے، اب کیا ہوا کہ آپ نے استاد سے سنا، اب کیا ہوا کہ یہ آپ نے جن سے سنا، اب آپ اس شہر میں موجود ہیں، اب کوئی آپ کی فرینڈ جو ہے وہ کہہ دے کہ ہاں وہ حدیث ہم نے سنی تھی، حالانکہ سنی آپ نے تھی، لیکن آپ کی فرینڈ آپ کے نام کی وجہ خود یہ کہہ دے کہ ہاں ہم نے خود سنی تھی وہ حدیث، جبکہ وہ ٹھیک ہے اس شہر میں موجود تھی، لیکن اس نے ڈائریکٹ تو استاد سے نہیں سنی۔ تو پھر کیا ہو جائے گا، یہ تدلیس ہو جاتی ہے اس میں کہ ڈائریکٹ خود استاد سے نہیں سنا لیکن اور کسی اور سے سنا اور بیان کر دے کہ ہاں استاد سے سنا، تو یہ تدلیس ہو جائے گی۔ پھر تدلیس تسویہ، یہ تدلیس بدترین قسم کی تدلیس ہے۔ مدلس کیا کرتا ہے، راوی سند میں 2 ثقہ راویوں کے درمیان موجود ضعیف راوی کو ساقط کر دیتا ہے۔ جیسے کہ مثال کے طور پر 2 بہت ہی مشہور راوی ہیں حدیث کے، جن کی اوتھینٹسٹی موجود ہے، جن کے بارے میں وثوق سے کہا جا سکتا ہے کہ یہ بہت ہی سچے لوگ ہیں۔ اب بعض اوقات کیا ہوتا ہے کہ وہ 2 ثقہ راویوں کے بیچ میں کوئی ایک ضعیف راوی آ جاتا ہے جس کے اوپر اعتراض ہوتا ہے، تو اب وہ کیا کرتا ہے مدلس، ان 2 ثقہ راویوں کے درمیان جو ایک ضعیف راوی ہے اس کو وہاں سے ہٹا ہی دیتا ہے، اس کا نام ہی وہاں سے غائب کر دیا اور ایک محتمل لفظ سے جوڑ دیتا ہے اور پورے سلسلے کو ثقہ بنانے کی کوشش کرتا ہے۔ ایسی تدلیس تدلیس تسویہ کہلاتی، یعنی بہت اس نے یعنی چھپانے کا کام کیا تھا باریکی سے۔ ایک بقیت بن ولید الکلائی ایک مشہور مدلس راوی تھا جس کے بارے میں کہا گیا بقیہ کی احادیث پاک و صاف نہیں ہوتی، ان احادیث سے خود کو بچاؤ۔ اب آپ دیکھیں کہ یہ جو اتنی باریکی سے کام لیا گیا، اتنی چھان بین کی گئی، اور ان لوگوں کے بارے میں بھی بتا دیا گیا، یعنی غیبت بھی کر دی گئی ان لوگوں کی، کیونکہ حدیث میں غیبت جائز ہے، کیونکہ آپ رسول اکرم کی احادیث جب لے رہے ہیں تو ایسے شخص کی حدیثیں آپ نہیں لے سکتے جو ایسے غلط کام کرتا تھا، تو لہٰذا اس کی اجازت دی گئی۔ تو کچھ لوگوں نے اپنی احادیث کو خوبصورت بنانے کے لیے یا زیادہ مشہور ہونے کے لیے اس طرح کی تدلیس کا کام کیا، لیکن جو اصل محدثین تھے، جو خالص اللہ کی خاطر یہ کام کرنے والے لوگ تھے، انہوں نے ان کی تمام غلطیوں کو چھانٹ کر رکھ دیا اور بتا دیا کہ انہوں نے فلاں فلاں یہ غلطی کی ہے یا یہ تدلیس کی ہے۔ پھر تدلیس شیوخ، راوی اپنے شیخ کے معروف نام کی بجائے غیر معروف نام کنیت سے روایت کرتا ہے تو اسے تدلیس شیوخ کہتے ہیں، جیسے کہ مثلا ابوبکر بن ابی داؤد سجستانی کے بجائے عبداللہ بن ابی عبداللہ کہنا، یعنی بعض اوقات کیا کرتے ہیں لوگ کہ ان کا ایکچوئل نام لینے کے بجائے ان کی کنیت بیان کر دیتے ہیں، کیونکہ ڈائریکٹ ان سے ملے نہیں ہوتے ہیں تو اب کیا کریں گے، تو لہٰذا ان کی کنیت بیان کر دیتے ہیں، کسی اور سے حدیث سنی ہوتی ہے۔ پھر تدلیس عطف، اس تدلیس کو کہتے ہیں جب راوی اپنی سند میں اپنے شیخ کے علاوہ کسی اور کا نام بھی جوڑ دے، جیسے حدثنا فلان و فلان، یعنی ایک ایکسٹرا نام بھی لے دیا اپنی سند کو مضبوط بنانے کے لیے۔ پھر تدلیس سکوت ہے، سکوت کا مطلب خاموشی ہے۔ تدلیس سکوت حدیث کی اصطلاح میں ایسی تدلیس کو کہتے ہیں جب راوی سمعتوں میں میں نے سنا، یا حدثنا ہم سے بیان کیا، یا حدثنی مجھ سے بیان کیا جیسے الفاظ کے بعد سکوت اختیار کرے پھر راوی کا نام لے۔ اس کی مثال ہے جیسے راوی پہلے عامش کہے اور پھر کچھ دیر خاموش رہے اور پھر راوی کا نام لے، ایسی صورت میں سننے والے تاثر لے سکتا ہے کہ راوی نے حضرت عامش سے سنا، جبکہ فی الواقع راوی نے حضرت عامش سے نہ سنا ہوتا ہے۔ تو یعنی وہ کیا کرتا ہے، وہ چاہتا ہے، وہ جو بیان کرنے والا ہے وہ کیا سمجھتا تھا کہ میرے ایسے سکوت اختیار کرنے سے میرے اوپر جھوٹ نہیں باندھا جائے گا، یعنی میں نے جھوٹ تو نہیں بیان کیا، میں تو عامش کہہ کر خاموش ہو گیا، میں نے یہ تھوڑی کہا کہ عامش سے میں نے سنا، میں تو خاموش ہو گیا تھا، لیکن ایکچولی وہ جھوٹ ہی کہہ رہا ہوتا ہے ایک طرح سے، تو لہٰذا پھر ایسی حدیث کو بھی نہیں لیا جاتا۔ پھر حدیث معنن، جیسے میں نے پیچھے بھی آپ کو بتایا کہ فلاں فلاں ان فلاں ہے نا، تو معنن اس روایت کو کہتے ہیں جس کی روایت میں ان ہو اور سماعت کی صراحت نہ، کہ ڈائریکٹ سننا ثابت نہ ہو یا اس کے بارے میں صحیح بات معلوم نہ ہو۔ اس قسم کی معنن حدیث تین شرائط کے ساتھ قبول کی جاتی ہے، ان والے تمام راوی عادل ہوں، راوی اپنے استاد سے ملا ہو جس نے ان کا لفظ استعمال کیا ہے، اور راوی کی اپنے استاد سے ملاقات ممکن ہو، راوی مدلس نہ ہو، یعنی ایسا راوی نہ ہو جو شیخ کے عیوب کو چھپاتا ہو۔ تو امام بخاری ایسی حدیث کی قبولیت کے لیے شرط لگاتے ہیں کہ راوی اور اس کے شیخ کے درمیان ملاقات ثابت ہو، صرف راوی کا اپنے شیخ کا ہم اثر ہونا یا اس زمانے میں پایا جانا امام بخاری کے نزدیک کافی نہیں ہے۔ اسی لیے دیکھیں امام بخاری کی صحیح بخاری کو پہلا درجہ کیوں ملا ہے اور امام مسلم کو سیکنڈ درجہ کیوں ملا ہے، حالانکہ دونوں صحیح ہیں، حدیث کی کتابیں ہیں۔ تو امام بخاری کی جو شرائط ہوا کرتی تھی اس میں یہ بھی ثابت تھا یا ان کے پاس یہ ثبوت بھی ہونا ضروری تھا کہ جس راوی سے وہ حدیث لے رہے ہیں اس راوی کا اپنے استاد سے ملاقات ثابت ہو، تبھی وہ حدیث لیتے تھے اس سے۔ اور امام مسلم نے کیا کیا کہ وہ یہ نہیں دیکھتے تھے کہ اچھا یہ میں نے جسے حدیث دی ہے ان کا اپنے استاد سے ملنا ثابت ہے یا نہیں ہے، اگر وہ دونوں ایک شہر میں پائے گئے یا دونوں ایک زمانے کے تھے، ایک ہی وقت کے تھے، تو وہ حدیث کو لے لیتے تھے، جبکہ امام بخاری کیا تحقیق کرتے تھے کہ دونوں کی ملاقات ثابت ہے یا نہیں ہے۔ تو آپ دیکھ رہے ہیں کہ حدیث کے تعلق سے کتنی زیادہ چھان بین کی گئی، کتنی باریک بینی سے کام لیا گیا، کتنی تحقیق کی گئی، تب کہیں جا کر ایک حدیث کو صحیح کا درجہ ملا۔ اب اگر کوئی شخص آتا ہے آج کے دور میں اور آ کر آرام سے کہہ دیتے کہ اچھا میں تو حدیثیں کوئی نہیں مانتا، حدیثیں تو بہت 250 سال کے بعد لکھی گئیں، اس میں جھوٹی حدیثیں شامل ہیں، ہمارے لیے قرآن کافی ہے، بس ہم قرآن پڑھ لیں گے، اور پھر اپنے من کی مرضی کے مطابق جو چاہے فتوی دے، نماز کا تو جو عام طریقہ ہے جو تواتر سے ثابت ہے اس طریقے کو چھوڑ دے، اور کہے کہ اچھا نمازوں کے اوقات بھی نہیں معلوم ہے، کہیں قرآن میں تو ہے ہی نہیں نمازوں کے اوقات، 5 وقت کی نمازیں، پھر اذان کا بھی ذکر ساقط کر دے، کہتے کہ اچھا اذان تو ہم نے قرآن میں سنی ہی نہیں، اور پھر اپنے طور پر جو ہے فتاوا دے کہ اچھا جس کا جو جیسے دل چاہے نماز کے لیے بلائے، یا پھر جس کا جب دل چاہے نماز پڑھے، چاہے اسٹیئرنگ پر جھک کر نماز پڑھے تو نماز ہو جائے گی۔ ایسے کیسے ہو سکتا ہے بھلا کہ جو تواتر سے طریقہ ثابت ہے آپ اس کو ڈینائی کر رہے ہیں، اس کو ریجیکٹ کر رہے ہیں، اور آپ کون ہوتے ہیں حدیثوں کو کا انکار کرنے والے؟ تو یہ ایک بہت بڑا طبقہ ہے جو بہت زیادہ تیزی سے کام کر رہا ہے، اور اسپیشلی جو فی الحال جو بہت مشہور ہے وہ اردو اسپیکنگ کنٹری میں بہت کام کر رہا ہے، لہٰذا ایسے لوگوں سے ہوشیار رہیں، اور अलर्ट रहे, और स्पेशली जो हमारा नौजवान तबका है, क्योंकि एक्चुअली ये लोग जो मुनकरीन हदीस होते हैं ये बहुत ही इंटेलेक्चुअल किस्म के लोग होते हैं, क्योंकि ये मोतज़िला फ़िरका की शाख है ना, यानी जो अक़ल परस्त होते हैं, जो हर बात को अक़ल के नुक्ते नज़र से परखते हैं, अक़ल के मुताबिक परखते हैं। उनके नज़दीक वही का दर्जा नहीं होता, बल्कि वही सेकेंडरी कहलाती है उनके नज़दीक, बल्कि अक़ल उनके नज़दीक सुपेरियर होती है। तो ये चूँकि बहुत ही अक़लमंद लोग हैं, इंटेलेक्चुअल लोग हैं, तो ये अपनी बातों के दाम में ऐसे गिरफ्तार करवाते हैं लोगों को कि सुनने वाला सरेंडर कर देता है अपने आप को। यानी बाज़ोकत आप भी उनकी बातें सुनकर अपने आप को सरेंडर कर दें कि हाँ वाह कितनी अच्छी, वाकई में बहुत सही बात कही इन्होंने तो। और वो ज़ुबान से ये जुमला नहीं कहें कि हम सही बुखारी का इनकार कर रहे हैं, लेकिन उनके जो फतावा हैं, उनकी जो बातें हैं, वो सब सही अहादीस के ज़खीरे को रिजेक्ट करती हैं और कहते हैं कि क़ुरान है ना हमारे लिए काफ़ी। जुमले तो बहुत अच्छे कहेंगे, बहुत ही खूबसूरत जुमले, लेकिन आपको अपने आप को उनसे बचा कर रखना है। तो अब देखिए कि फिर ये मुहद्दिसीन की सारी जो मेहनत है तो रायगंज चली गई ना फिर तो, कि उन्होंने जो इतनी छान फटक कर हमको ये अहादीस छान कर हमें दी है, पहुँचाई है कि ये सही है और ये फिर गलत है। तो बेचारों ने इतनी अपनी ज़िंदगियाँ जो इतनी अरकरेजी से काम किया मुहद्दिसीन ने, वो तो फिर ज़ाय चला गया उनका काम। तो कैसे उनके काम को हम ज़ाय कर सकते हैं, कैसे हम डिनाई कर सकते हैं, कैसे हम रिजेक्ट कर सकते हैं सही अहादीस को? तो बग़ैर इल्म के असल में वो लोग बात करते हैं जो मुनकरीन हदीस हैं, उनको इसके बारे में कोई मालूमात नहीं है, बस सिर्फ वो अपनी मन मर्ज़ी के मुताबिक फ़ैसला देना चाहते हैं और इसीलिए फिर वो इस तरह की बातें करते हैं। तो हदीस मुअन्नन उस हदीस को कहते हैं जिस रिवायत की सनद में अन्ना हो और वाज़ समात की सराहत ना हो, मसलन हदसन अन फुलानन। हदीस मुअन्नन को भी हदीस मुअन्नन की तरह तीन शरायत के साथ कबूल किया जाता है, यानी ऊपर जो शरायत दी गई हैं। फिर मुरसल खफ़ी, सुकूत खफ़ी के सबब हदीस मुदलिस हो जाती है, यह मुरसल खफ़ी। मुरसल खफ़ी उस रिवायत को कहते हैं जिसमें रावी ऐसे शख्स से रिवायत करे जो उसका हम ज़माना भी हो और मुलाकात भी कर चुका हो, लेकिन उसे ये मखसूस रिवायत ना सुनी हो, ताहम काला उसने कहा जैसे अल्फाज इस्तेमाल करे। जैसे यह मिसाल दी जा रही इब्ने माजे की रिवायत है कि रहिमल्लाहु हारिस अल हर्स, इसमें रावी सालेह बिन मोहम्मद बिन अबी ज़ायदा ने अपनी रिवायत उमर सानी उमवी खलीफ़ा हज़रत उमर बिन अब्दुलअज़ीज़ और मशहूर सहाबी उस उकबा बिन आमिर जोहनी के सनद के साथ बयान की है। अब्दुलअज़ीज़ 61 हिजरी में पैदा हुए और 40 साल की उम्र थी कि 101 हिजरी में इंतकाल किया। उकबा बिन आमिर अलजोहनी ने 60 हिजरी में इंतकाल किया, इसलिए इमाम मज़ी रहमतुल्लाह अलैह कहते हैं कि इन दोनों की मुलाकात साबित नहीं है, इसलिए यह हदीस मुरसल खफ़ी हो गई है। तो आप देख रहे हैं कि कैसे वो लोग डेट ऑफ डेथ से सब इस तरह से छानबीन करते थे ताकि सही बात मालूम हो सके। हदीस मुसलसल उस रिवायत को कहते हैं जिस रिवायत की सनद में तमाम रावी एक ही किस्म के अल्फाज से या एक ही किस्म के अमल के साथ हदीस का मतन बयान करते हैं, जैसे सारी सनद के सारे रावी हदसना हमसे बयान किया जैसे अल्फाज इस्तेमाल करें, या अमरना हमें हुक्म दिया जैसे अल्फाज इस्तेमाल करें। रसूल अकरम सल्लल्लाहु अलैहि वसल्लम अगर अपनी रेश मुबारक में दाढ़ी हाथ में लेकर कोई हदीस बयान की तो हदीस के रावी सहाबी और रावी ताबई और रावी तबा ताबई वो भी जब हदीस बयान करेंगे तो अपनी दाढ़ी को हाथ में लेकर वही हदीस के अल्फाज दोहराएंगे। चूँकि इस हदीस की रिवायत के अल्फाज या अमल में तसलसल पाया जाता है, इससे हदीस मुसलसल कहलाती है। जैसे कि आप देखिए सहाबा कराम को इतनी ज़्यादा मोहब्बत थी रसूल अकरम से, या इतनी वो आपकी एग्जैक्ट कॉपी करते थे कि एक दफ़ा एक सहाबी रसूल हदीस बयान कर रहे थे तो हदीस बयान करने से पहले उन्होंने अपने ऊपर का बटन खोल दिया शर्ट का और मुस्कुराए मखसूस जगह पर। जब हदीस बयान करी तो लोगों ने उनसे पूछा कि आपने अपना बटन क्यों खोला हदीस बयान करने से पहले, तो कहा कि जब मैंने रसूल अकरम से ये हदीस सुनी, पर्टिकुलर ये हदीस, तो रसूल अकरम के ऊपर का बटन खुला हुआ था और आप ये इस तरह का जुमला कहकर फिर आप मुस्कुराए थे। तो आप देखिए एक एग्जैक्ट कॉपी करना। फिर बाज़ जो हदीसें कहलाती हैं जिसमें रसूल अकरम ने उंगली से इशारा किया हो या उंगली ऊपर उठाई हो, तो जब सहाबी वो हदीस बयान करेंगे तो वो भी अपनी उंगली उसी तरह से ऊपर उठाएंगे, इशारा करेंगे। फिर जिस ताबई ने उस हदीस को सुना था वो भी अपनी उंगली उसी तरह से उठाएंगे और इशारा करेंगे। तो आप देखिए कि रसूल अकरम के एक्शन को भी महफूज किया गया और आपके अकवाल को भी महफूज किया गया, सुभान अल्लाह। फिर इसी तरह से तान रावी के सबब मरदूद ज़ईफ़ अहादीस, इन रावी के किरदार पर अगर तान और एतराज़ वारिद हो तो हदीस मुअल्लल मुनकर मतरूक या मौजू हो जाती है। पहले हमने क्या पढ़ा था, चेन में डिसकंटिन्यूएशन का पाया जाना, चेन डिसकनेक्ट हो, है ना। तो फिर हमने उससे क्या पढ़ा था कि मुरसल, मुनक़ते, मुअद्दल, पीछे पढ़ा था हमने, याद होगा आपको। अब यहाँ पर रावी के ऊपर, यानी जो हदीस बयान करने वाला शख्स है, उसके ऊपर अगर कोई उसके किरदार पर एतराज़ात हो, तो उसकी वजह से हदीस फिर क्या होती है, मुअल्लल, जिसमें इलल हो, मुनकर, जिसका इनकार किया गया हो, मतरूक, जिसको तर्क कर दिया गया हो, या मौजू, यानी जो झूठी, झूठा शख्स जिसने झूठी हदीस बयान की हो, तो उसके वजह से ये चार टर्म्स इस्तेमाल की गई हैं। मौलल उस हदीस को कहते हैं जिसमें कोई मख्फी इल्लत, छुपी हुई कमज़ोरी पाई जाती हो, अगरचे कि बज़ाहिर वो उससे पाक नज़र आए। और ये उसी सूरत में होता है जब रावी में तान और एतराज़ का सबब उमूमन वहम या यानी गलत फहमी हो। मौलल हदीस को मालूल भी कहते हैं, कभी इल्लत मतन और इसनाद को भी मजरूह कर देती है, और कभी इल्लत सिर्फ इसनाद को मजरूह करती है, मतन सही रहता है। तो उसके सही होने के लिए, या फिर हदीस के मौलल होने के लिए जो, सॉरी, सही होने के लिए, मौलल होने के लिए जो दो शरायत पाई जाती है, इल्लत का मख्फी और बारीक होना, यानी छुपा हुआ ऐब होता है, ज़ाहिर ही नहीं होता, हर कोई नहीं पहचान सकता उसको, और इल्लत का सेहत हदीस पर असरानंदाज होना, कि उस हदीस की सेहत पर भी उसका असर हो रहा हो। तो मालूम हदीस गैर मकबूल होती है और सही हदीस इल्लत से पाक होती है। और इस टॉपिक पर इमाम दारकुतनी की तसनीफ़ किताबुल इलल बहुत ही मशहूर है। उसका यानी जो मौलल हदीस की पहचान का तरीका है कि इस हदीस के जुमला तुरुक को जमा किया जाए, यानी सारी जो चेन्स हैं उनको जमा किया जाए, फिर रावियों के अख्तलाफात पर गौर किया जाए, यानी क्रॉस एग्जामिनेशन, फिर तमाम रावियों के हिफ्ज़ और ज़ब्त का मुवाजना किया जाए कि कौन हाफिज़े में कैसा था, फिर इल्लत वाली हदीस पर मालूल का हुक्म लगाया जाए। यानी यूँ ही नहीं लगा दिया जाता कि हदीस मालूल है या मौलल है, नहीं, बल्कि उसकी इस तरह से छान पटक की जाती है। तो सनद में यहाँ पर इल्लत की मिसाल दी जा रही है, जैसे मसलन अब्दुल्ला बिन दीनार 127 हिजरी के बजाय अम्र बिन दीनार 126 हिजरी के नाम के इस्तेमाल का सबब रावी का वहम हो सकता है, क्योंकि एक ही नाम के कई रावी थे, तो अब्दुल्ला बिन दीनार या अम्र बिन दीनार, तो बाज़ोकत कन्फ्यूजन हो जाता था कुछ जो रावियान हदीस थे, तो उन्होंने अब्दुल्ला अम्र बिन दीनार की बजाय हो सकता अब्दुल्ला बिन दीनार लिख दिया हो। फिर हदीस से मुनकर, वो हदीस जिसकी सनद का कोई ज़ईफ़ रावी इन बुराइयों का इर्तिकाब करता हो, कि फाश गलतियां करता हो, जिसमें गफलत की कसरत होती हो, नुमायां तौर पर फिस्क यानी बदअमली में मुब्तला हो, या ज़ईफ़ रावी सक़ा रावी के बरक्स रिवायत करता हो, और हदीस मुनकर की ज़िद यानी अपोज़िट उस हदीस का मारूफ़ होना है। मारूफ़ वो हदीस है जिसे सक़ा रावी ने रिवायत किया हो, या वो रिवायत होती है जो किसी ज़ईफ़ रिवायत के ख़िलाफ़ ना हो, तो मुनकर हदीस को भी रिजेक्ट कर दिया जाएगा। और जो शाज और मुनकर हदीस होती है, कि शाज हदीस तो सिक्का रावी बयान करते हैं, जो शाज हदीस होती है सिक्का रावी होती है, लेकिन वो अपने से ज़्यादा सिक्का रावी की मुखालफत करते हैं, जबकि मुनकर हदीस का रावी ही ज़ईफ़ होता है। तो हदीस मुनकर की ज़िद हदीस मारूफ़ है, और हदीस शाज की ज़िद हदीस महफूज है। जो शाज हदीस होगी वो तो सही होगी, लेकिन एक्चुअली क्या होगा कि उसमें अल्फाज का फ़र्क होगा। जैसे हमने पीछे पढ़ा था ना कि रसूल अकरम का अमल था कि आप फजर की नमाज से पहले लेट जाया करते थे, और एक सिक्का रावी क्या कहता है कि रसूल अकरम ने फरमाया कि थोड़ी देर लेट दाएं करवट पर लेट जाया करो, तो वो शाज हदीस हुई थी। तो शाज हदीस होती तो सही है, लेकिन उसमें अल्फाज का चेंज हो जाता है, और वो रावी का वहम हो सकता है असल में, हालांकि वो रावी सच्चा होता है, यानी उसके ऊपर झूठ का इल्ज़ाम नहीं होता, लेकिन गलती से उसने ऐसा कह दिया। तो मुनकर हदीस अलग है और शाज हदीस अलग है। शाज का अपोजिट महफूज हदीस होगा, और मुनकर की ज़िद मारूफ होगी। मतरूक वो हदीस है जिसकी सनद में कोई रावी मुत्तहम बिलकज़िब हो, यानी जिस पर झूठ का इल्ज़ाम हो, ऐसा रावी जो रोज़मर्रा गुफ्तगु में झूठ का आदि हो, लेकिन हदीस में ज़ाहिर ना होता हो, या फिर ये रिवायत किसी और से मरवी ना हो और मालूम उसूलों के ख़िलाफ़ हो, या फिर कसीरुल वहम रावी हो, यानी शदीद गलत फहमी में मुब्तला हो, तो ऐसी फिर हदीस को क्या करते हैं, मौजू करार दे देते हैं, झूठी हदीस। तो उस मौजू उस झूठी रिवायत को कहते हैं जो खुद घड़ी जाए और फिर उसकी नस्बत रसूल अकरम से कर दी जाए, नऊज़ु बिल्लाह। अल्लाह ताला हम सबको और हमारे मुआशरे को से महफूज रखे, क्योंकि झूठी हदीसें बहुत हमारे मुआशरे में फैली हुई हैं। तो लिहाजा फिर इन अहादीस को छोड़ दिया जाएगा, एक तो मतरूक हुई और उससे भी जो बदतर है वो झूठी हुई मौजू हदीस हुई। तो ये छानबीन होती है, तब कहीं जाकर अहादीस को इस तरह के नाम दिए जाते हैं कि ये मुरसल है या ये मुनक़ते हैं, या ये मुरसल खफ़ी है, या फिर ये منقطع ہے اس طرح سے. تو اب یہیں تک ہم کرتے ہیں, انشاءاللہ اگلی دفعہ ہم جو کریں گے ثقہ راویوں کے اختلاف کے سبب ضعیف احادیث, یعنی کس وجہ سے احادیث ضعیف ہوتی ہیں, تو ایک اور اس کی ٹرم ہم استعمال کریں دیکھیں گے پڑھیں گے انشاءاللہ. اللہ تعالیٰ ہمیں صحیح سمجھ دے اور اللہ تعالیٰ ہمارا سینہ کھولے ان باتوں کو سمجھنے کے لیے. تھوڑے سے مشکل ٹرمس ہیں لیکن یہ نہیں کہ آپ کو زبانی یاد کرنا ہے, بس اتنا یاد رکھیں کیونکہ آپ کتاب سے آپ کو جو بھی بک اسائنمنٹ کرنا ہے وہ اوپن بک اسائنمنٹ ہے آپ کا, تو اس لیے ایگزام کی تو فکر نہیں ہونی چاہیے آپ کو, لیکن آپ کو بس سمجھ میں آنا چاہیے. سبحانک اللہم وبحمدک نشہد ان لا الہ الا انت نستغفرک ونتوب الیک. السلام علیکم ورحمۃ اللہ وبرکاتہ.